आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै आज पनि पवित्र धर्मशास्त्रबाट वचन अध्ययन गर्न, बाइबल अध्ययन गर्न तयारीको साथमा आफ्नो रेडियोको सेटको सामुन्ने आइपुगिसक्नु भएको छ। म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी प्रेरितको पुस्तकबाट अध्ययन गरिरहेका छौं। आज हामी बाइबल अध्ययन प्रेरित 5 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ हननिया र सफिराको मृत्यु र फेरि विश्वासीहरूमाथि दोस्रो सतावट। मित्र, जब हामी 5 अध्यायमा आउँछौं, हामी पत्रुसले दिएको महान सन्देशको प्रभावहरूलाई निरन्तर देख्दछौ। उही समयमा हामीलाई कलिसिया अर्थात मण्डलीमा पहिलो त्रुटि वा दोषको परिचय गराइएको छ, जुनको परिणाम स्वरूप हामी देख्छौ हननिया र सफिरा मरेथे, जो ख्रिस्टियन थिए तर पहिलो शताब्दीको कलिसिया अर्थात मण्डलीको उच्च आत्मिक स्तरमा जीवनयापन गर्न असमर्थ वा अयोग्य थिए। तिनीहरूले पहिलो शताब्दीको मण्डली अर्थात कलिसियाको उच्च आत्मिक स्तरमा जीवन जिइरहेका थिएन। प्रेरित 4 अध्यायको अन्तमा हामीलाई एक व्यक्तिको परिचय गराइएको थियो, जसको नाउँ थियो बर्नबास। तिनी फेरि हाम्रो सामने हुनेछन्। तिनी प्राचीन पहिलो शताब्दीको अद्भुत महान र सत्य परमेश्वरका जन थिए। तिनी नै प्रेरित पावलको पहिलो प्रचारक संगी वा सहकर्मी थिए जब तिनीहरू कठिन गलाती क्षेत्रमा गएथे। तैपनि तमाम कठिनाईको बावजूद परमेश्वरले त्यहाँ तिनीहरूको सेविकाईलाई अति नै महान गरी प्रयोग गर्नुभएको थियो। अहिले मित्र, हामी देख्छौ पहिलो शताब्दीको पहिलो मण्डली वा कलेसियामा त्रुटि दोष आउँदछ। सबै कुरा तिनीहरू बीच साझेदारी राख्ने काममा कति पनि निरन्तर जारी रहन सकेन। यो कारण सरल थियो, त्यो मानिसमा भएको शारीरिक वा संसारिक स्वभाव। आउनुहोस् आफ्नो विषय वस्तुतिर अगाडि बढौं। सबभन्दा पहिले देख्नेछौ हननिया र सफिराको मृत्यु। प्रेरित 5 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, तब हननिया नौका कोही एकजना र तिनकी स्वास्नी सफिराले एक टुक्रा जमीन बेचे। मित्र, यो स्पष्ट छ कि तिनीहरूले बर्नबासको नक्कल गरिरहेका थिए। तिनीहरूले देखे कि बर्नबासले केही प्रसिद्धता वा नाम त्यस समाजमा कमाएथे पाएथे, किनकि तिनले आफूसँग भएको सम्पूर्ण जग्गा जमीन बेचे र रूपियाँ ल्याएर प्रेरितहरूको चरणमा राखिदिए। प्रेरित 4 अध्याय 36 र 37 पद अनुसार, अनि तिनीहरूले सोचे कि तिनीहरूले पनि समाजमा त्यस किसिमको प्रसिद्धता वा नाउँ कमाए। यो अति नै उत्तम हुनेछ। तिनीहरू त्यस्तो किसिमको ख्याति प्रसिद्धता चाहन्थे। मैले धेरै त्यस्ता मानिसहरू देखेको छु जसले भेटी दान दिन्छन् ताकि तिनीहरूले यो आशा गर्छन् कि मानिसहरूले जान सकुन् कि तिनीहरूले कति दिए। तिनीहरू आफ्नो शान वैभव देखाउनलाई दिन चाहन्छन्। तिनीहरू चाहन्छन् कि सबै मानिसले थाहा पाओस् कि तिनले कति धेरै दिएका थिए। हेर्नुहोस् त, घमण्ड मानव स्वभावमा अझै छ।
त्यही नै हननिया र सफिराको अवस्था थियो। दुई पदमा भनिएको छ, र त्यसको मोलबाट तिनकी स्वास्नीकै जानकारीमा केही हिस्सा आफूसँग राखे र केही हिस्सा ल्याएर प्रेतहरूको चरणमा राखिदिए। मित्र, तिनीहरूले केही हिस्सा आफूसँगै राख्ने काममा कुनै गलत कुरा गरेका छैनन्। तिनीहरूसँग त्यो गर्नलाई अधिकार थियो। त्यो धन सम्पत्ति तिनीहरूकै थियो र तिनीहरूले इच्छा अनुसार त्यो पैसा जे गर्न पनि सक्थे। यो तिनीहरूको अधिकार थियो, तिनीहरूको आफ्नै मौलिक अधिकार। आज हामी मण्डली वा कलिसियाको विश्वासीहरू अनुग्रह मुनि छौं। हामीलाई विशेष हिस्सा दिनलाई कुनै बाध्य छैन, कर छैन, कसैले भन्दा हामीले दशांश दिनुपर्छ। प्राचीन पहिलो शताब्दीमा तिनीहरूसँग भएको हरेक कुरा तिनीहरूले दिइरहेका थिए। हननिया र सफिरा सबै दिएनन्, तर केही हिस्सा आफूसँग राखे। त्यो गर्न तिनीहरूसँग अधिकार पनि थियो, तर तिनीहरूको समस्या वा तिनीहरूको पाप, तिनीहरूले यसको बारेमा झूठ बोले। तिनीहरूले भने तिनीहरूले सबै कुरा दिइरहेका थिए, जबकि तिनीहरूले आफ्नो निम्ति केही हिस्सा राखे। प्राय गरेर म यो गीत गाउन लाउँदिन, सब थोकमा दिन्छु म, किनभने अभाग्यवश यसले ती मानिसहरूलाई झुट्टा तुल्याउँछ जसले गाइरहेको हुन्छ, जो गाइरहेको छ यो गीत। मित्र, हामीले गाउने गीत गाउँदा अति नै होसियारी हुनुपर्छ। परमप्रभुको निम्ति शपथ कहिले पनि हलुङको रूपमा लिनु हुँदैन। हननिया र सफिराले भने तिनीहरूले सब थोक दिए, तर तिनीहरू यसको बारेमा झूठ बोलिरहेका थिए। तीन पदमा हामी पढ्दछौं, यस प्रकार लेखिएको छ, तर पत्रुसले भने, ए हननिया, पवित्र आत्मासँग झूठ बोल्ने र जमीनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? मित्र, यो मानिस हननिया र सफिराको पाप चाहिँ तिनीहरूको झूठ थियो। चार पदमा भनिएको छ, त्यो बिक्री नभइन्जेल के त्यो तिम्रो आफ्नै थिएन र त्यो बिक्री भएपछि पनि त्यो तिम्रो अधिकारमा थिएन र यस्तो काम गर्न विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसलाई त होइन तर परमेश्वरलाई नै ढाँटेका छौ। त्यहाँ कोही कोही मानिसहरू छ जो इन्कार गर्दछन् कि पवित्र आत्मा परमेश्वर हो। तपाईँ यो कुराको देख्नुहुनेछ कि सिमोन पत्रुसले विश्वास गरे कि पवित्र आत्मा परमेश्वर हुनुहुन्थ्यो। मलाई लाग्छ सम्भवत अरू कुनै मानिस भन्दा धेरै सिमोन पत्रुस अचम्म भएथे जब हननिया भुइँमा पछारिए र मरे। मलाई लाग्दैन कि त्यहाँ के हुन गइरहेको थियो भन्ने कुरा तिनलाई थाहा थियो। के तपाईँलाई थाहा छ कि कसले हननियालाई मृत्युसम्म प्रहार गरेथ्यो? परमेश्वरले। के तपाईँलाई लाग्छ कि तपाईँ परमेश्वरको विरूद्ध अभियोग, मुद्दा, दोष लगाउन चाहनुहुन्छ? के तपाईँ पुलिस थाना र अदालतमा परमेश्वर हत्याराको दोषी हुनुहुन्छ भने उजुर गर्न चाहनुहुन्छ? म तपाईँलाई भनौँ, यदि तपाईँ जीवन दिन सक्नुहुन्छ भने तपाईँसँग यसलाई छिनी लान अधिकार पनि छ। यो परमेश्वरको विश्व हो, ब्रह्माण्ड हो। हामी परमेश्वरको सृष्टिहरू हौ। हामी उहाँको हावाको श्वास लिन्छौं र श्वास फेर्छौं। हामी त्यो शरीरहरूको प्रयोग गर्छौं जुन उहाँले हामीलाई दिनुभएको छ। मित्र, उहाँले हाम्रो शरीर कुनै पनि समयमा लिन सक्नुहुन्छ यदि उहाँ त्यो लिन चाहनुहुन्छ भने। परमेश्वर अपराधको दोषी हुनुहुन्न। यो मण्डली भित्र उहाँको ताड़ना वा अनुशासन हो। परमेश्वर नै एक हुनुहुन्छ जो हननिया र सफिराको मृत्युको निम्ति जवाबदेह हुनुहुन्छ। छदेखि नौ पदमा यस प्रकार लेखिएको छ, तब जवानहरूले उठेर तिनलाई लुगाले बेरे र बाहिर बोकी लगे र गाड़ी दिए। जे भइसकेको थियो सो थाहा नपाई प्राय तीन घण्टापछि तिनकी स्वास्नी पनि भित्र आई। पत्रुसले त्यसलाई सोधे, मलाई भन्, तिमीहरूले जमिन त्यतिमै बेचेका हौ? अनि त्यसले भने, ज्यू त्यतिमै। तर पत्रुसले त्यसलाई भने, तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्। सिमोन पत्रुस जान्दछन् कि सफिरलाई पनि उही दशा हुनेछ जुन उसको पति हननियालाई भएथ्यो। तिनले जानेका थिएनन् कि हननियालाई के हुन गइरहेको थियो, तर अहिले स्पष्ट छ कि यस स्त्रीलाई चाहिँ के हुनेछ। दस र एघार पदमा भनिएको छ, अनि तुरन्तै त्यो उनका पाउनेर लडी र प्राण त्याग गरे। जब जवानहरू भित्र आए त्यसलाई मरिसकेको देखेर बाहिर बोकेर लगे र त्यसको पतिको नजिकमा गाडी दिए। सारा मण्डलीमाथि र यी कुरा सुन्ने सबैमाथि ठूलो डर छायो। मित्र, यस घटनाको बारेमा खास गरी दुई कुराहरूले मलाई अचम्म पार्यो। एउटा चाहिँ यो हो कि तिनीहरूले झूठ बोले। यस्ता झूठ मानिसहरू प्राचीन पहिलो शताब्दीको मण्डलीमा रहेका थिए र तिनीहरू निरन्तर त्यस्तै अवस्थामा, त्यस्तै स्वभावमा रहिरहन सकेनन्। मण्डलीमा जीवनको पवित्रता थियो। यद्यपि हननिया र सफेरा उद्धार पाएका व्यक्ति भए तापनि पवित्र आत्माको विरूद्धमा झुट बोले र विश्वासीहरूको झुण्डबाट तिनीहरूलाई हटाइए। तिनीहरूले मृत्युसम्म पुर्याउने पाप गरेथे। पहिले युहन्ना 5:16 पदले भन्छ, यदि कसैले आफ्नो भाइलाई पाप गरेको देख्छ तर यस्तो पाप जसको फल मृत्यु त होइन त्यसले प्रार्थना गर्नेछ र परमेश्वरले त्यसलाई जीवन दिनुहुनेछ, अर्थात तिनीहरूलाई जसले मृत्युसम्मको पाप गरेका छैनन्। मृत्युसम्मको पाप पनि हुन्छ, यसको विषयमा त्यसले विन्ती गरोस् भनी म भन्दिन। यो मृत्युसम्म पुर्याउने पाप थियो जुन हननिया र सफिराले गरेथे। प्राचीन पहिलो शताब्दीको मण्डलीमा यस प्रकारको पाप रहिरहन सकेन। मण्डलीमा त्रुटि दोष थियो र यसको निम्ति अनुशासनको आवश्यक परेको थियो। तर यस अनुभवपछि मण्डली पहिलेको जस्तो पवित्र शुद्ध भएन। यो समयसम्म तिनीहरूसँग सम्पूर्ण कुरा साझेदारमा थियो। यो घटनाले झण्डै झण्डै तिनीहरूलाई बर्बाद गरिदिएको थियो। हामी यसको बारेमा अर्को अध्यायमा अझ राम्ररी देख्नेछौ। मित्र, सम्पूर्ण मण्डलीमाथि डर भए आएथ्यो। जसले यो कुराहरू सुनेथे, शक्ति सामर्थ्य मण्डलीमा निरन्तर हुने थियो र भीड़का भीड़ मानिसहरू उद्धार पाउने थिए। तर पनि त्यसपछिको मण्डली वा कलिसिया अस्तित्वको ती पहिला दिनहरूमा जस्तो सिद्ध र पवित्र कलिसिया र मण्डली हुने छैन वा उच्च स्तरको आत्मिक स्तरको मण्डली हुने छैन। अर्को आश्चर्य गराउने कुरा सिमन पत्रुसको आत्मिक ज्ञान वा बोध थियो। मित्र, हामी देख्छौं कि 12-14 पदमा यस प्रकार लेखिएको छ, जब प्रेरितहरूका हातबाट धेरै चिन्हहरू र आश्चर्य कर्महरू जनताका बीचमा हुन लागे र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्मा भएका थिए तर अरूमध्ये कसैको पनि तिनीहरूसँग मिल्न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। प्रभुमा विश्वास गर्ने पुरूष र स्त्रीहरू दुवैको भीड झन बढ़ी थपिन लाग्यो। यहाँ हामी देख्छौं कि प्रेतहरू पवित्र आत्माका वरदानहरूको अभ्यास गर्दछन्। चंगाईको वरदान र आश्चर्य कर्महरूको वरदानहरू चिन्हहरूको वरदानहरू थिए जुन प्रेतहरूलाई दिइएको थियो। तिनीहरूले मानिसहरूको बीच धेरै चिन्हहरू चमत्कारहरू गरेका थिए। मण्डलीमा अनुशासन वा ताड़नाले मानिसहरूका वा मानिसहरूमा डर र भय हालिदियो र जागृतिको रोकिदियो। तैपनि त्यहाँ मानिसहरू अझै उद्धार पाइरहेका थिए, विश्वासीहरू प्रभुमा थपिरहेका थिए। हामी जान्दछौ कि ईस्वी सम्बत 300 रोमी साम्राज्यभरि लाखौं मानिसहरू ख्रिष्टमा फर्किसकेका थिए। 15-16 पदमा भनिएको छ, यहाँसम्म कि मानिसहरूले सड़क सड़कमा बिरामीहरूलाई ल्याए र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्ये कोही कोहीमाथि परुष भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई लेटाइराख्थे। यरूसलेमका वरिपरिका शहरबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे। मित्र, पवित्र आत्माले प्रेतहरूद्वारा चिन्ह र आश्चर्य कामहरू गर्दै जानुभयो। पत्रुसको छायाबाट पनि कोही कोही निको भए भनेर हामी यस पदबाट बुझ्न सक्छौं। संसारमा हुँदा प्रभु येशूले जे जसरी गर्नुभएको थियो ती प्रेतहरूले त्यही त्यसरी नै गरिरहेका थिए। यसपछि हामी अगाडि देख्छौं प्रेतहरूमाथि दोस्रो सतावट। हामीले देखिसकेका छौं कि प्राचीन पहिलो मण्डलीभित्र अनुशासन दिइएको थियो र अहिले हामी देख्छौ बाहिरबाट सतावट आएथ्यो त्यहाँ। जब प्रेतहरूले पवित्र आत्माका आफ्ना वरदानहरूको अभ्यास गरे तिनीहरूले प्रतिक्रियाको उत्पादन गरे, सृजना गरे। 17-18 पदमा भनिएको छ, प्रधान पुजारी र तिनीसँग हुने सबै जो सदुकी पन्थका थिए ढाले भरिएर प्रेतहरूको विरूद्धमा खड़ा भए र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्यालखानमा हालिदिए। यो कुराको ध्यान दिउ कि सदुकीहरूले अनि हामी देख्दछौ तिनीहरूमाथि सतावट ल्याइरहेका थिए। तिनीहरूले सतावटको नेतृत्व गरिरहेका थिए अनि फरिसीहरूले चाहिँ येशूको विरूद्ध सतावटको नेतृत्व गरेका थिए अनि सदुकीहरूले चाहिँ प्राचीन पहिलो शताब्दीको मण्डलीको विरूद्ध सतावटको अगुवाई गरिरहेका थिए। यसरी हामी देख्छौ कि प्रेतहरूलाई दोस्रो पल्ट गिरफ्तार गरिए र झ्यालखानमा हालिए। 19-20 पदमा भनिएको छ, तर प्रभुको एउटा दूतले राति झ्यालखानका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर ल्याएर भने, जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा सन्देश मानिसहरूलाई सुनाओ। परमेश्वरले झ्यालखानको ढोका खोल्न भनी स्वर्गीय दूतलाई पठाउनुभयो अनि ती स्वर्गीय दूतले प्रेतहरूलाई अब घरमा गएर लुकिरह भनेर भन्नुभएन, तर मन्दिरमा फेरि गएर साहससित प्रचार गरिरह भनेर भन्नुभयो। यस जीवनमा र यस जीवनका सारा सन्देश अर्थात उद्धारका कुरा मानिसलाई सुनाऊ। अनि यो आज्ञा तपाईँ र म हरेक विश्वासीहरूको लागि पनि हो। हामीले चाहे दुःखमा होस् चाहे सतावटमा होस्, प्रभुको सुसमाचार जुन उद्धारको कुरा हो सो अरू मानिसहरूलाई सुनाउनै पर्छ। यही नै परमेश्वर हाम्रो जीवनबाट चाहनुहुन्छ। अनि हामी देख्छौ अगाडि प्रेरित निरन्तर प्रचार गर्ने काममा लाग्छन्। तिनीहरू छिपेर रहँदैनन्। तिनीहरू सतावट खेदको बीचमा पनि सुसमाचारलाई प्रचार गरिरहन्छन् र प्रचारलाई निरन्तर जारी राख्छन्। 20-23 पदमा भनिएको छ, जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा सन्देश मानिसहरूलाई सुनाऊ। यो सुनेपछि तिनीहरू एका बिहानै मन्दिरभित्र पसे र शिक्षा दिन थाले। त प्रधान पुजारी र तिनीसँग हुनेहरू आए र महासभा अर्थात इसरायलहरूको सम्पूर्ण सभाका सबैलाई बोलाए र प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरूलाई पठाए। तर अफिसरहरूले तिनीहरूलाई झ्यालखानमा नभेटाउँदा फर्किआएर त्यो खबर दिए। हामीले झ्यालखानमा सुरक्षित साथ ताला लगाएका र पालेहरू ढोकाहरूमा खड़ा भएको देख्यौं। तर ढोका उगार्दा हामीले भित्र कसैलाई भेटाएनौं। मित्र, उही खालको कुरा ख्रिष्टको पुनरुत्थानमा घटेथ्यो। चिहानको मुख थुनी राखेको ठूलो ढुङ्गा येशूलाई बाहिर निकाली ल्याउनलाई गुडी गएको थिएन। उहाँ त्यो ढुङ्गा गुडी जान भन्दा पहिले नै उहाँ चिहानबाट बाहिर गइसक्नु भएको थियो। बरू चिहानको मुख थुनी राखेको ठूलो ढुङ्गा बाहिरका अन्य मानिसहरू भित्र पस्न लगाउन गुडी गएको थियो। त्यही कुरा यहाँ घटेको थियो। प्रेतहरूलाई झ्यालखानबाट बाहिर निकाल्नलाई ढोका खोली राख्न आवश्यक थिएन। तिनीहरू ढोकाहरू खोलिन भन्दा निकै पहिले नै बाहिर थिए। 24-28 पदमा भनिएको छ, जब मन्दिरका कप्तान र मुख्य पुजारीहरूले त्यो खबर सुने तब यी सबको नतिजा के हुने हो भनी तिनीहरू प्रेतहरूको विषयमा अन्योलमा परे। तर कोही एकजनाले आएर तिनीहरूलाई भन्यो, हेर्नुहोस्, तपाईँहरूले जुन मानिसहरूलाई झ्यालखानमा राख्नु भएको थियो तिनीहरू मन्दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्। तब अफिसरहरूका साथमा कप्तान गइकन तिनीहरूलाई बलजफत नगरिकन ल्याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरू डराए। उहाँले तिनीहरूलाई ल्याएर महासभाको अगाडि खड़ा गराए र प्रधान पुजारीले तिनीहरूलाई सोधे, हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्नो शिक्षाले सारा यरूसलेम भरिसक्यौ र त्यस मानिसको रक्तपातको दोष हामीमाथि ल्याउन चाहन्छौ। मित्र, मानिसहरू प्रेतहरूका कुराहरू सुनिरहेका थिए। तिनीहरू असल गवाहीहरू थिए। तिनीहरू खास मिशनरीहरू थिए, प्रचारकहरू थिए। येशूले भन्नुभएको थियो कि सुसमाचार बाहिर दिनुपर्ने थियो, पहिले यरूसलेममा। हामी देख्छौ कि यो पूरा गरिएको छ। पद 28 प्रधान पुजारीहरूले भने, तिमीहरूले आफ्ना शिक्षाको सारा वा आफ्ना शिक्षाले सारा यरूसलेम भरिसक्यौ। अनि 29 पदमा भनिएको छ, तर पत्रुस र प्रेरितहरूले भने, हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्ने पर्छ। प्रेरितहरूले त्यही कुराको आज्ञा पालन गरिरहेका थिए जुन तिनीहरूका परमप्रभुले तिनीहरूलाई गर्न भन्नुभएको थियो। मित्र, विश्वासीहरूलाई राज्यको अधिकारीहरूको आज्ञा पालन गर्न आज्ञा गरिएको छ वा देश वा राज्यको सम्पूर्ण संविधानको पालन गर्न आज्ञा गरिएको छ। तर यो सत्य हो कि यदि राज्यको संविधान परमेश्वरको आज्ञासँग विरोधमा आउँछ भने त्यस्तो संविधानको पालन गर्न बाध्य छैन। अर्को शब्दमा, विश्वासीहरूले त्यस्तो नियमको पालन गर्नुपर्छ जुनले उसको र परमेश्वरको बीचको सम्बन्धमा कुनै बाधा खड़ा गर्दैन वा उसको विश्वासमा धक्का लगाउँदैन। यही नै कुरा हामी यहाँ प्रेरितहरूले भनिरहेको सुन्छौ। अनि 30 पदमा हामी पढ्छौ, हाम्रा पिता पुर्खाका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो जसलाई तपाईहरूले काठमा टाँगेर मार्नुभयो। मित्र, प्रभु येशू रूखमा झुण्ड्याएको थियो। आज हामीले तस्विरमा देखेका नरम सुन्दर क्रूसमा उहाँ टाँगिनु भएको थिएन, तर त्यो रूख थियो। अनि 31-32 पदमा भनिएको छ, परमेश्वरले इसरायलको पश्चातापको लागि र तिनीहरूलाई पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याइकन आफ्नो दाहिने बाहुलीले उच्च पार्नुभयो। यी सबै कुराका हामी साक्षी छौं र त्यस्तै गरी पवित्र आत्मा पनि जसलाई परमेश्वरले आफ्नो आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ। मित्र, यो अझै आज पनि यरूसलेममा इसरायल जातिहरूको निम्ति सन्देश हो अनि तपाईँ र मेरो निम्ति पनि सन्देश हो। 33-34 पद, तर जब उनीहरूले यो सुने तब उनीहरू साह्रै रिसाए र तिनीहरूलाई मार्न खोजे। तर व्यवस्थाको पण्डित र जनतामा माननीय गमेल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए। गमालियन प्रेतहरूलाई मुक्त गर्न चाहन्छन् ताकि तिनी महासभासँग बात गर्न सकुन्। यो गामिलियन विशिष्ट र जनतामा धेरै माननीय व्यक्ति थिए। उही समयमा तिनी प्रेत पाउलका शिक्षक वा गुरू पनि थिए। 35-38 हामी पढ्छौ, र उनले महासभाका मानिसहरूलाई भने, इसरायली हो, यी मानिसहरूलाई तपाईँले जे गर्न आँट्नु भएको छ त्यसमा होसियार हुनुहोस्, किनकि आजभन्दा अघि पनि थुदासले को हुँ भन्ने दावी गर्यो र प्रायः 400 मानिसहरू त्यसको पछि लागे, त्यो मारियो र त्यसको पछि लाग्नेहरू सबै छरपट भए र सबै व्यर्थ भयो। यस मानिस पछि जनगणनाको समयमा गलिलको यहुदा भने खड़ा भयो र कतिपय मानिसहरूलाई आफूतिर खिच्यो, त्यो पनि नष्ट भयो र त्यसलाई मान्यहरू यताउता छरिएर गए। अहिले यस मानिसमा म तपाईहरूलाई भन्दछु कि यी मानिसहरूबाट अलग बस्नुहोस् र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। मित्र, गामिलियन विवेकपूर्ण सल्लाह सुझाव ती भीड़हरूलाई दिइरहेका छन्। अनि 39 पदमा हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, तर यदि यो परमेश्वरबाट हो भने त तपाईहरूले यसलाई रोक्न सक्नुहुन्न, नत्र त तपाईहरू परमेश्वरको विरूद्धमा उठेका फरिनुहुनेछ। गामिलियनले ती मानिसहरूको उदाहरण दिन्छन् जसले विद्रोहहरूको शुरू गरे थिए र तिनीहरूसँग अनुयायीहरू तिनीहरूलाई पछ्याउनेहरू थुप्रै थिए, तर तिनीहरू मारिए पछि तिनीहरूका अनुयायीहरू तिनीहरूका चेलाहरू भंग भएका थिए, छरपट भएका थिए। अहिले गामिलियन उही कुराको सल्लाह सुझाव दिन्छन् कि उही कुरा येशूलाई र उहाँका चेलाहरूलाई पनि हुनेछ, तर यदि यो परमेश्वरबाट नै आएको हो भने यो कसैले पनि रोकेर रोक्न सक्दैन, यो निरन्तर बढ्दै जान्छ। 40 पदमा हामी पढ्छौं, तब उनीहरूले तिनका सल्लाह माने अनि उनीहरूले प्रेतहरूलाई भित्र बोलाएर पिटे र येशूको नाउँमा नबोल्नु भन्ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए। यदि यी मानिसहरू निर्दोष भए तिनीहरूले उनीहरूलाई जान दिनुपर्नेछ, तर यदि तिनीहरू दोषी भए तिनीहरू यी मानिसहरूलाई पिट्न र दण्ड दिन उचित थियो। कुटेर तिनीहरूलाई छोडिदिने काम दयनीय बहाना थियो। तिनीहरूले केही धेरै ध्यानपूर्वक गामिलियनको कुरा सुन्नुपर्ने थियो। 41-42 पदमा भनिएको छ, तब येशूको नाउँमा अपमान सहने योग्यका ठहरियो भन्ने कुरामा आनन्द मनाउँदै तिनीहरू महासभाको उपस्थितिबाट निस्केर गए, अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर घरमा गएर येशु नै ख्रिष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोडेनन्। यी प्रेतहरू अति नै अद्भुत महान मानिसहरू थिए। प्रभु येशुको अपमान सहनु सौभाग्य कुरा हो भन्दै रमाए, आनन्दित भए। तिनीहरू निरन्तर येशुको बारेमा सिकाए र प्रचार गरे। सुसमाचार के हो? यो व्यक्ति हो, यो प्रभु येशु ख्रिष्ट हो। यो आज हामीसँग उहाँ हुनुहुन्छ, या हामीसँग उहाँ होस् या नहोस्, या हामी उहाँलाई विश्वास गरौं या नगरौं, या उहाँ हाम्रो उद्धारकर्ता हुनुहोस् या नहोस्, यो नै सन्देश हो। प्रेतहरू येशु नै ख्रिष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्, छोडेनन्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।